اگلی سورت آل عمران تیسرے نمبر کی سورت ہے قرآن کی، اور اس پارے میں اس کی 91 آیات ہیں. دونوں سورتوں میں بڑا خوبصورت ربط ہے. ایک دو بتا دیتی ہوں آپ کے شوق کے لیے، کیونکہ ہم جہاں بھی پڑھتے ہیں نا تو چیزوں کو پچھلے کے ساتھ ریلیٹ کر کے پڑھتے ہیں تاکہ سیکوینس باقی رہے. سورت فاتحہ میں دعا کی تھی صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین. مغضوب کون ہوتے ہیں؟ جن کو علم ہو پھر عمل نہ کریں. اور ضالین کون ہوتے ہیں؟ جنہوں نے علم ہی نہیں لینا. آج کی زبان میں اس کو سمجھیے کہ کچھ کہتے ہیں پڑھا تو پھر عمل کرنا پڑے گا، وہ کون ہے؟ ضالین ہے. اور دوسرے وہ جو پڑھ کے کہتے ہیں پڑھ تو لیا اب ضروری ہے عمل، آج کے دور میں نہیں، تو ان کو آپ مغضوب کہہ لیں. باقی ساری اس کی تفاسیر کو ایک سائڈ پہ کر کے اگر یہ سوچیں تو اللہ تعالیٰ نے آپ کو مجھے سورت بقرہ پوری کرا دی. سورت بقرہ مغدوبین کے حالات پہ تھی. جس قوم بنی اسرائیل کا تذکرہ اس میں ہوا وہ پڑھے لکھے لوگ تھے، سب سے زیادہ نبی اس قوم کے پاس آئے، شریعت ملی، تورات ملی، لیکن جان بوجھ کے انجان بنے بیٹھے ہیں. اب سورت آل عمران میں ضالین کا قصہ ہے کہ کیسے خوش فہمیوں میں پڑھ کر قومیں اول کے راستے سے دور ہو جاتی ہیں. آئیے شروع کرتے ہیں. اور دونوں صورتوں میں آپ دیکھیے دونوں الف لام میم سے شروع ہو رہی ہیں، دونوں کی پہلی جو آیت آ رہی ہے وہ بھی ملتی جلتی ہے. دونوں صورتوں کا شروع جو ہے اس کے اندر اللہ تعالیٰ کی اور کتاب کی بات ہے، اور آخر دعاؤں سے. اور سورہ آل عمران تو پوری دعاؤں سے بھری ہوئی ہے. لکھ لیں پوری سورت آل عمران میں کوئی حکم نہیں ہے، یہ بھی اس کی ایک خوبی ہے. اور دعائیں بہت ساری ہیں، اللہ کرے وہ ساری آج قبول ہو جائیں. چلیے شروع کرتے ہیں. بسم اللہ الرحمن الرحیم، رکوع نمبر 1 آیت 1 سے 9. ٹاپک ہے اس کا اللہ تعالی، قرآن اور مومنین کی صفات. اللہ لا الہ الا هو الحی القیوم. الف لام میم حروف مقطعات ہیں. اللہ تعالی وہ ہے جس کے سوا کوئی معبود نہیں، جو زندہ ہے اور سب کا نگہبان ہے، جس نے آپ صلی اللہ علیہ وسلم پر حق کے ساتھ اس کتاب کو نازل فرمایا جو اپنے سے پہلے کی تصدیق کرنے والی ہے، اسی نے تورات اور انجیل کو اتارا تھا اس سے پہلے لوگوں کو ہدایت کرنے والی بنا کر، اور قرآن بھی اسی نے اتارا. جو لوگ اللہ تعالیٰ کی آیتوں سے کفر کرتے ہیں ان کے لیے سخت عذاب ہے، اور اللہ تعالیٰ غالب ہے اور بدلہ لینے والا ہے. یقیناً اللہ تعالیٰ پر زمین و آسمان کی کوئی چیز پوشیدہ نہیں، وہ ماں کے پیٹ میں تمہاری صورتیں جس طرح کی چاہتا ہے بناتا ہے، اس کے سوا کوئی معبود برحق نہیں، وہ غالب ہے اور حکمت والا ہے. وہی اللہ ہے جس نے تجھ پر کتاب اتاری جس میں واضح مضبوط آیات ہیں، وہ جو اصل کتاب ہیں، اور بعض متشابہ آیات ہیں. بس جن کے دلوں میں کجی یعنی ٹیڑھا پن ہے وہ تو اس کی شبہ والی آیتوں کے پیچھے لگ جاتے ہیں فتنے کی طلب اور ان کی مراد کی جستجو کے لیے، حالانکہ ان کی حقیقی مراد کو سوائے اللہ تعالیٰ کے کوئی نہیں جانتا. اور پختہ اور مضبوط علم والے بھی یہی کہتے ہیں کہ ہم تو ان پر ایمان لا چکے ہیں، یہ ہمارے رب کی طرف سے ہیں، اور نصیحت تو صرف عقل مند ہی حاصل کرتے ہیں. ربنا لا تزغ قلوبنا بعد اذ ہدیتنا وہب لنا من لدنک رحمہ انک انت الوہاب. اپنے لیے دعا کریں. ابھی آپ کو اس کا ترجمہ ہی نہیں پتا تو آپ کیسے دعا اپنے آپ کو دیں گے؟ اب ترجمہ سنیے. اے ہمارے رب، ہمیں ہدایت دینے کے بعد ہمارے دل ٹیڑے نہ کر دے، اور ہمیں اپنے پاس سے رحمت عطا فرما، یقیناً تو ہی بڑی عطا دینے والا. آپ کو لگ رہا ہے کہ بندہ مومن کو ہر وقت ہدایت کی فکر لگی رہتی ہے؟ سچ ہے کہ نہیں ہے؟ ہم جتنا زیادہ ہدایت مانگیں گے اللہ اتنی دے گا. ہدایت کی دولت بن مانگے نہیں ملتی. یہ اپنے دل کے اندر رکھیے تاکہ آپ اس چیز کو بہترین طریقے سے محسوس کر سکیں. آپ کی میری زندگی میں جتنا زیادہ یہ درد آتا جاتا ہے نا کہ کہیں میں اپنے رب کو ناراض نہ کر دوں، آپ دیکھیں گے کہ آپ کی زندگی کے اندر ایک تڑپ ضرور لگے گی. اور وہ کیا ہے؟ کہ کچھ بھی ملے ہدایت کی قیمت پہ نہیں، جنت کی قیمت پہ نہیں. دنیا کی کوئی نعمت ہدایت کے بغیر مل جائے تو وہ فتنہ بن جاتی ہے، آزمائش بن جاتی ہے. اور جب کسی نعمت کے ساتھ ہدایت بھی مل جائے تو آزمائش. مثال صرف اولاد کی دے دوں، اولاد نعمت ہے، الحمدللہ اللہ سلامت رکھے اولادوں کو، लेकिन अगर ये ना पता हो ना कि औलाद की तरबियत कैसी करनी है, तो वही कल आजमाइश बन जाती है, वही औलाद आंखों के आंसू बन जाती है। अल्लाह सब बिगड़ों को हिदायत दे दे। हमने एक आयत देखी ईमान से मुतल्लिक, और वो क्या है उसका पैगाम, वर्रासिखून फिल इल्म यकूलूना आमन्ना बिह। बहुत ही प्यारी आयत है। इल्म रसूख जब बंदा ले लेता है ना, तो फिर उसकी जुबान पे ये लफ्ज आ जाते हैं कि अल्लाह मुझे तू हिदायत के बाद गुमराह ना करना। असर और रसूख का लफ्ज उर्दू में हम बोलते हैं। पैगाम क्या है इस आयत का कि अक्लमंद वो है जो अपनी अकल की हदों को जाने। ये बहुत है, अक्लमंद वो है जो अकल की हदों को जाने। और इसमें आपको रब्बुल आलमीन की सिफात दिखी, तौहीद अलूहियत रबूबियत और अस्मा सिफात, तीन किस्में हैं। दुआ कर लें बस कि अल्लाह वक्त में बरकत दे कभी जिंदगी में आपने तौहीद के मौजू को पढ़ना है। और इसी तरह अल खालिक की तख्लीक और अल मुसव्विर की मुसव्वरी का जिक्र सूरत के शुरू में ही। कुरान पाक की कौन सी सिफात हमने इन आयात में पढ़ी है? कुरान पाक बरहक है, फुरकान है, तस्दीक करने वाली किताब है। कुरान के मुनकर से अल्लाह ताला खुद बदला लेंगे। और मुहकमात और मुतशबिहात का फर्क देखा, दो किस्म की आयतों के साथ दो किस्म के रवैयों का तस्करा। हुक्म वाली आयतों पे ईमान लाना है और अमल करना है, शुबे वाली चीजों के पीछे नहीं लगना, कुरान के हर हर्फ पर यकीन रखना है और हिदायत की दुआएं करते ही रहना है, मिली हुई हिदायत की हिफाजत करना है और अल्लाह ताला के वादों पर यकीन करना है। एक दफा अपने लिए दुआ कीजिए, रब्बना ला तुज़िग़ क़ुलूबना बाद इज़ हदैतना व हब लना मिन लदुनका रहमा इन्नका अंतल वहाब। और अल्लाह हम दिल की गहराई से मांगते हैं कि इल्म की इस महफिल में, कुरान की इस महफिल में तू हमें बेहतरीन तरीके से हिदायत की कदर करने वाला बना दे। आगे है जी रुकू नंबर 2 आयत 10 से 20। टॉपिक लिखिए, नफ्स की रगबत वाली चीजों से कौन बचेगा? इन्नल्लज़ीना कफरू, जिसमें यानी मरगूबात नफ्स, ऐसे में मुश्किल लफ्ज है तो उसको मैं जरा सा हल्का सा नुमाया करना चाह रही थी। पिछली आयत का एक हिस्सा इधर आया हुआ है। ऐ हमारे रब, तू यकीनन लोगों को एक दिन जमा करने वाला है जिसके आने में कोई शक नहीं, यकीनन अल्लाह ताला वादा खिलाफी नहीं करता। कुफार को इनके माल और इनकी औलादें अल्लाह ताला के अजाबों से छुड़ाने में कुछ काम ना आएंगी, ये तो जहन्नुम का ईंधन ही है। जैसा आले फिरौन का हाल हुआ और जो इनसे पहले थे, उन्होंने हमारी आयतों को झुटलाया, फिर अल्लाह ताला ने भी इन्हें इनके गुनाहों पर पकड़ लिया, और अल्लाह ताला सख्त अजाब वाला है। कुफार से कह दीजिए कि तुम अन करीब मगलूब किए जाओगे और जहन्नुम की तरफ जमा किए जाओगे, और वो बहुत बुरा ठिकाना है। यकीनन तुम्हारे लिए इबरत की निशानी थी इन दो जमातों में जो आपस में गुथ गई थी, यानी जिनकी लड़ाई हुई थी। एक जमात तो अल्लाह की राह में लड़ रही थी और दूसरा गिरोह कुफार का था। वो इन्हें अपनी आंखों से अपने से दुगना देखते थे, और अल्लाह ताला जिसे चाहे अपनी मदद से कवी करता है। यकीनन इसमें आंखों वालों के लिए बड़ी इबरत है। मरगूब चीजों की मोहब्बत लोगों के लिए मुजयन कर दी गई, जैसे औरतें और बेटे और सोने और चांदी के जमा किए हुए खजाने, और निशानदार घोड़े और चुपाए और खेती। ये दुनिया की जिंदगी का सामान है और लौटने का अच्छा ठिकाना तो अल्लाह ही के पास है। आप कह दीजिए, क्या मैं तुम्हें इससे बहुत बेहतर चीज बताऊं? आप भी सुनिए, अल्लाह नबी को बता रहे हैं और आप और मैं भी सुन रहे हैं। क्या तकवा वालों के लिए इनके रब्बे ताला के पास जन्नतें हैं जिनके नीचे नहरें बह रही हैं, जिनमें वो हमेशा रहेंगे, और पाकीजा बीवियां, और अल्लाह ताला की रजामंदी है, सब बंदे अल्लाह की निगाह में हैं। अपने ऊपर लीजिए, आप और मैं भी अल्लाह की निगाहों में। ये कौन से बंदे हैं? एक और दुआ आ गई जो कहते हैं, ऐ हमारे रब, हम ईमान ला चुके इसलिए हमारे गुनाह माफ फरमा दे और हमें आग के अजाब से बचा। जो सब्र करने वाले और सच बोलने वाले और फरमाबरदारी करने वाले और अल्लाह की राह में खर्च करने वाले, और पिछली रात में यानी पिछली रात में सहरियों के वक्त बख्शिश मांगने वाले हैं। आप भी जाकर सहरियों में दुआएं मांगिएगा आज। अल्लाह ताला फरिश्ते और अहले इल्म इस बात की गवाही देते हैं कि अल्लाह के सिवा कोई माबूद नहीं, वो अदल के साथ दुनिया को कायम रखने वाला है, इस गालिब और हिकमत वाले के सिवा कोई इबादत के लायक नहीं। बेशक अल्लाह ताला के नजदीक इस्लाम ही दीन है, یعنی دین اسلام ہی ہے، اور اہل کتاب نے اپنے پاس علم جانے کے بعد آپس کی سرکشی اور حسد کی بنا پر ہی اختلاف کیا، اور اللہ تعالیٰ کی آیتوں کے ساتھ جو بھی کفر کرے اللہ تعالیٰ اس کا جلد حساب لینے والا ہے. پھر بھی اگر یہ آپ سے جھگڑیں تو آپ کہہ دیں کہ میں اور میرے تابے داروں نے اللہ تعالیٰ کے سامنے اپنا سر تسلیم خم کر دیا ہے، اور ان پڑھ لوگوں سے کہہ دیجئے کہ کیا تم بھی اطاعت کرتے ہو، بس اگر یہ بھی تابے دار بن جائیں تو یقیناً ہدایت والے ہیں، اور اگر یہ منہ پھیر لیں یعنی رو گردانی کریں تو آپ پر صرف پہنچا دینا ہے، اور اللہ بندوں کو خوب دیکھ رہا ہے. کتنی دفعہ آگے اللہ بندوں کو دیکھ رہا ہے، آپ کو ایسے نہیں لگ رہا اللہ تعالیٰ آپ کو دیکھ رہا ہے؟ تو کیا پتہ چلا ایمان سے متعلق آیت الذین یقولون ربنا اننا آمنا فاغفر لنا. فکر لگی ہوئی ہے ایمان کی، ایمان ایمان ایمان، اس لیے کہ لوگ کہتے ہیں جان ہے تو جہان ہے. آج آپ کو احساس ہونا چاہیے ایمان ہے تو جان ہے، ایمان ہے تو قیمت ہے، ایمان ہے تو ویلیو ہے. آپ کا میرا اصل جو مول ہے نا وہ ایمان کے ساتھ ہے. جو بندہ جتنے زیادہ ایمان والا ہوتا ہے نا اللہ تعالیٰ اس کو اتنا ہی زیادہ دیتا ہے. یاد رکھے اس کی کہ ویلیو ہے، جیسے کئی چیزیں تل کے بکتی ہیں نا وزن کے حساب سے. ایمان کے ساتھ ہم قیامت کے دن تلیں گے، ہماری دعائیں بھی ایمان کے ساتھ قبول ہوتی ہیں. ایک بندہ ہاتھ اٹھا لیتا ہے تو اللہ پیچھے نہیں ڈالتا، اس کو مستجاب الدعوات بنا دیتا ہے. ایک آتا ہے اللہ کہتا ہے فرشتوں جاؤ جاؤ اس کو ادھر لے جاؤ، مجھے نہیں اس کی سننی. تو ہمیشہ اللہ کی نظروں میں بڑا بننے کی فکر کریں. ہم ساری زندگی اچھے کپڑے اچھے کھانے اچھی گاڑیاں اچھے جوتوں میں پڑھ کر لوگوں میں بڑے بننا چاہتے ہیں، اللہ تعالیٰ کہتے ہیں کہ نہیں. الذین یقولون ربنا اننا آمنا فاغفر لنا. کیا پتہ چلا کہ دعا ایک عبادت ہے. ہم عادتاً دعائیں کرتے ہیں، عبادتاً نہیں. اس جملے کو لکھ لیں، عادتاً نہیں عبادتاً دعا کریں گے تو فائدہ ہوگا. پھر اس میں نفس کی رغبت والی، جس کی طرف نفس انکلائنڈ ہوتا ہے، چیزیں ہیں. کتنی لمبی لسٹ ہے. عورت، عورت سے مراد بیوی بھی ہے اور مرد کے اندر عورت کی کشش بھی ہے. بیٹے، خزانے، سونا، چاندی، گاڑیاں، گھوڑے کہہ لیجئے نشان لگے ہوئے، مویشی، کھیتیاں. اللہ تعالیٰ یہ سب کچھ دکھا رہا ہے، یہ ہمارے آپ کے ویک پوائنٹس تو نہیں کھل رہے. انہی روز و شب میں کھو کے نہ رہ جا کے تیرے زمان و مکان اور بھی ہیں. ایمان والے اللہ کے رستے میں جد و جہد کرتے ہیں، موقع پڑتا ہے تو جان مال اور قتال اور جہاد بھی کرتے ہیں، تقوا کے رستے پہ چلتے ہیں، دنیا کی زینت کو آخرت پر ترجیح دیتے ہیں، گناہوں کا اعتراف کرنے والے ہوتے ہیں اور صبر کرنے والے سچے لوگ ہوتے ہیں. یہ خوبیاں لے آئے امت مسلمہ تو مشن انبیاء کرام پورا ہوگا. نصر من اللہ و فتح قریب کا وعدہ پورا ہونا ہے، تو اس رکوع میں سے خوبیاں چن لیجئے. انفاق فی سبیل اللہ کریں گے، آپس کے اختلافات سے بچیں گے، اللہ تعالیٰ امت کو غلبہ دے گا. اللہ کو کوئی امت مسلمہ سے بیر تھوڑی ہے. آج اس بارے میں مشن انبیاء کی تکمیل کے لیے ان نکات کو جمع کرتے جائیے، پھر دیکھیے آپ کا رب آپ کو کیوں نہیں دے گا. دیا اس نے، پوری دنیا پہ چمکے، ہدایت کا چراغ بنے. آج جب ہماری امت کے اندر سے خوبیاں کم ہوئی، اللہ نے غلبہ اسلام پیچھے کر دیا، تو دعا کیجیے فانصرنا علی القوم الکافرین. آج ایک بگڑی ہوئی قومیں بن گئیں، اور بنی ہوئی قوم رسول ہاشمی جو بڑی خاص تھی ترکیب میں، وہ پیچھے چلی گئی. روئیے، درد پیدا کیجئے. آج کے درد کی سب سے بڑی نیکی اپنے فرائض کے پورا کرنے کے بعد امت کا درد ہے. انسانیت کے نفع مند ہونے کی دعائیں کیجئے. اور اگلی آیتیں دیکھیے، رکوع نمبر 3:21-30، کفار کی صفات اور ان کا انجام. ان الذین یکفرون بآیات اللہ ویقتلون النبیین بغیر حق، جو لوگ اللہ تعالیٰ کی آیتوں سے کفر کرتے ہیں اور نبیوں کو ناحق قتل کر ڈالتے ہیں، اور جو لوگ عدل و انصاف کی بات کہیں انہیں بھی قتل کر ڈالتے ہیں، تو اے نبی آپ انہیں دردناک عذاب کی خبر دے دیجئے. ان کے اعمال دنیا اور آخرت میں غارت ہیں، اور ان کا کوئی مددگار نہیں. کیا آپ نے انہیں نہیں دیکھا جنہیں کتاب کا حصہ دیا گیا، وہ آپس کے فیصلوں کے لیے اللہ تعالیٰ کی کتاب کی طرف بلائے جاتے ہیں، پھر بھی ان کی ایک جماعت منہ پھیر کر لوٹ جاتی ہے. اس کی وجہ ان کا یہ کہنا ہے کہ ہمیں تو گنے چنے دن ہی آگ جلائے گی. ان کی گھڑی گھڑائی باتوں نے انہیں ان کے دین کے بارے میں دھوکے میں ڈال رکھا ہے، یعنی فیبریکیٹڈ شریعہ ان کی. बस क्या हाल होगा जबकि हम इन्हें उस दिन जमा करेंगे जिसके आने में कोई शक नहीं, और हर शख्स को अपना अपना किया पूरा पूरा दिया जाएगा और इन पर जुल्म ना किया जाएगा। आप सल्लल्लाहु अलैहि वसल्लम कह दीजिए कि ऐ अल्लाह, एक और खूबसूरत दुआ, अल्लाहुम्मा मालिक अल मुल्क तू तिल मुल्क मन तशा। ऐ अल्लाह, तमाम जहानों के मालिक, तू जिसे चाहे बादशाही दे और जिसे चाहे सल्तनत छीन ले, और तू जिसे चाहे इज्जत बख्शे और जिसे चाहे जिल्लत दे, तेरे ही हाथ में सब भलाइयां हैं, बेशक तू हर चीज पर कादिर है। तू ही रात को दिन में दाखिल करता है और दिन को रात में, तू ही बेजान से जानदार को पैदा करता है और तू ही जानदार से बेजान को पैदा करता है, तू ही है कि जिसे चाहता है बेशुमार रोजियां देता है। ऐ मालिक, हमारी भी महफिल में दुआएं सुन ले, तड़प के मांगी, अल्लाह तेरे लिए क्या मुश्किल है। अल्लाह इस उम्मत को हिदायत दे दे, अल्लाह उम्मत को गलबा दे, बिगड़ों को हिदायत दे, औलादों के सदमों से बचा। ए अल्लाह, बादशाहियों के मालिक, दुनिया में मुसलमान को अपना मुकाम समझने वाला बना। ईमान, ईमान और ईमान, आज इसी की जंग है, कुफर और ईमान। इसीलिए फरमाया, मोमिनों को चाहिए कि ईमान वालों को छोड़कर कुफार को अपना दोस्त ना बनाए, और जो ऐसा करेगा वो अल्लाह तला की हिमायत में नहीं, मगर ये कि इनके शर से किसी तरह से बचाओ मकसूद हो। वयुहज़्ज़िरुकुमुल्लाहु नफ्सा, दो दफा आ रहा है, जरा कान लगाइएगा, और अल्लाह ताला खुद तुम्हें अपनी जात से डरा रहा है और अल्लाह ताला ही की तरफ लौट कर जाना है। कह दीजिए, ख्वा तुम अपने सीनों की बातें छुपाओ, ख्वा जाहिर करो, अल्लाह ताला सबको जानता है। आसमानों और जमीन में जो कुछ है सब इसे मालूम है, और अल्लाह ताला हर चीज पर कादिर है। जिस दिन हर नफ्स को अपनी की हुई नेकियों की, जरा सोचिए, यौम तजिदु कुल्लु नफ्सिन, जिस दिन हर नफ्स, हर शख्स अपनी की हुई नेकियों को और अपनी की हुई बुराइयों को मौजूद पा लेगा। अपने आप को अपने अमालनामे के पास खड़ा करें, तसव्वुर की निगाह से देखिए, आपकी नेकियां भी आपकी तरफ दाई तरफ खड़ी हैं और आपकी बुराइयां भी। आरजू करेगा कि काश इसके और बुराइयों के दरमियान बहुत ही दूरी होती। अल्लामा बाइद बैनी व बैन खताया कमा बात तबैन अल मशरिक वल मगरिब, अल्लाह ताला तुम्हें अपनी जात से डरा रहा है। वह युहज़्ज़िरुकुमुल्लाह का लफ्ज आ रहा है, युहज़्ज़िरुकुमुल्लाह, और अल्लाह अपने बंदों पर बड़ा ही मेहरबान है। क्या पता चला कि इस रुकू में भी अल्लाह ईमान वालों को पैगाम दे रहे हैं, ला यत्तखिज़ुल मोमिनून अल काफिरीना औलिया मिन दूनिल मोमिनीन। कुफर के साथ ताल्लुकात की लिमिटेशंस बताई जा रही हैं। मवासात हो सकती, हमदर्दी का ताल्लुक हो सकता है, मामलात हो सकते हैं, जो मना है वो क्या है कि विलायत का दर्जा नहीं इख्तियार हो सकता। आज गैर मुस्लिम कल्चर की भरमार है, चाहे आप इंडिया पाकिस्तान के किसी गांव में भी रहते हैं ना, तो वहां भी मीडिया ने हर वो चीज पहुंचा दी जिसकी जरूरत है। तो एक जुमला लिखिए इस आयत के ऊपर, हमारी नस्लों के ईमान तब ही बचेंगे जब वो कुफार के कल्चर से आजाद होंगे। आप इस पूरे सबक को, बल्कि सूरत आले इमरान को सुनते वक्त अपने दिल पर अल्लाह की बड़ाई महसूस करें। मेरा तो ऐसे जैसे दिल पकड़ा हुआ है। अगर एक खुलासा करें ना कि हमने अभी तक अल्लाह तला की कौन सी सिफात देखी है, और स्पेशली इस दुआ में, मालिक अल मुल्क, मुल्क और बादशाहत देने वाला और उसको छीनने वाला, व तो इज्जु मन तशा व तो जिल्लु मन तशा, जिल्लत और इज्जत का मालिक, तरजुकु मन यशा, रिस्क का मालिक और बंदों पर शफकत करने वाला, क्या हम उस रब को छोड़कर गैरों के पास जाएंगे? जरूरत है इस बात की कि अपने आप को देखें। अब इसके बाद आगे रुकू नंबर 4 में 31 से 41 वो मौजू शुरू होने लगा है जिसकी वजह से इस सूरत को सूरत आले इमरान कहते हैं। टॉपिक लिख लीजिए, माँ बाप की नेकियों का सिला औलाद को मिलता है। قل إن كنتم تحبون الله فاتبعوني يحببكم الله, कह दीजिए कि अगर तुम अल्लाह से मोहब्बत रखते हो तो मेरी ताबेदारी करो, खुद अल्लाह ताला तुमसे मोहब्बत करेगा और तुम्हारे गुनाह माफ कर देगा, और अल्लाह ताला बड़ा ही बख्शने वाला मेहरबान है। कह दीजिए कि अल्लाह और रसूल की इताअत करो, अगर ये मुंह फेर लें तो बेशक अल्लाह ताला काफिरों से मोहब्बत नहीं करता। बेशक अल्लाह ताला ने तमाम जहान के लोगों में से आदम अलैहिस्सलाम को और नूह अलैहिस्सलाम को, इब्राहिम अलैहिस्सलाम के खानदान और इमरान अलैहिस्सलाम के खानदान को मुंतखब फरमाया कि ये सब आपस में एक दूसरे की नस्ल से हैं, اور اللہ تعالیٰ سنتا اور جانتا ہے. جب عمران کی بیوی نے کہا کون تھے یہ, حضرت عیسیٰ کے نانا, یعنی نانا اور نانی کا تذکرہ, بی بی مریم کے ماں باپ, کیا کہا؟ اے میرے رب, میرے پیٹ میں جو کچھ ہے اسے میں نے تیرے نام آزاد کرنے کی نظر مانی, تو میری طرف سے قبول فرما, یقیناً تو خوب سننے والا اور پوری طرح جاننے والا ہے. جب بچی کو جنا تو کہنے لگی, اے پروردگار, میرے ہاں تو بیٹی ہوئی. اللہ تعالیٰ کو خوب معلوم ہے کہ کیا اولاد ہوئی, اور لڑکا تو لڑکی جیسا نہیں, یعنی یہ جیسی لڑکی ہے ایسے تو لڑکے بھی نہیں تھے. میں نے اس کا نام مریم رکھا ہے, میں اسے اور اس کی اولاد کو شیطان مردود سے تیری پناہ میں دیتی ہوں. بس اسے اس کے پروردگار نے اچھی طرح قبول فرمایا. دعا کرے اللہ ہماری اولادوں کو قبول کر لے, ہماری نسلوں کو چن لے, جیسے اللہ نے بی بی مریم کو چنا اور اسے بہترین پرورش دی. اس کی خیر خبر لینے والا زکریہ علیہ السلام کو بنایا. جب کبھی زکریہ علیہ السلام ان کے حجرے میں جاتے, ان کے پاس روزی رکھی بھی پاتے, وہ پوچھتے ہیں مریم یہ روزی تمہارے پاس کہاں سے آئی؟ وہ جواب دیتی ہیں کہ اللہ تعالیٰ کے پاس سے ہے, بے شک اللہ تعالیٰ جسے چاہے بے شمار روزی دے. اسی جگہ زکریہ علیہ السلام نے اپنے رب سے دعا مانگی, اے میرے پروردگار, مجھے اپنے پاس سے پاکیزہ اولاد عطا فرما, بے شک تو دعا کا سننے والا ہے. کسی کو دیکھا تو اپنا یاد آ گیا کہ میں اپنے رب سے کیوں نہ مانگوں. آج کوئی ہوتا تو بی بی مریم سے کہتا تو میرے لیے مانگ, نہیں اپنے لیے مانگی. اور اولاد کب مانگی؟ بڑھاپے میں. تو کیا پتا چلا کہ اللہ سے مایوس نہیں ہونا. بس فرشتوں نے انہیں آواز دی جبکہ وہ حجرے میں کھڑے نماز پڑھ رہے تھے, اللہ تعالیٰ آپ کو یحییٰ کی علیہ السلام کی یقینی خوشخبری دیتا ہے, جو اللہ کے کلمے کی تصدیق کرنے والا, سردار اور اپنے نفس پہ ضبط کرنے والا ہے, اور نبی ہے اور نیک لوگوں میں سے ہے. اللہ ایسی خوبیوں والے بیٹے عطا فرمائے جو یحییٰ تھے. زکریہ علیہ السلام کہنے لگے, میرے رب, میرے ہاں بچہ کیسے ہوگا, میں تو بالکل بوڑھا ہو گیا ہوں اور میری بیوی بانجھ ہے. فرمایا, اسی طرح اللہ تعالیٰ جو چاہے وہ کرتا ہے. زکریہ علیہ السلام کہنے لگے, اب یہاں ذرا ایموشنل ٹچ دیکھیں, انبیاء کرام کے بشر ہونے کا انداز ہے. کہنے لگے, پروردگار, میرے لیے کوئی نشانی تو مقرر کر دیجئے. فرمایا, نشانی یہ ہے کہ 3 دن تک تو لوگوں سے بات نہ کر سکے گا, صرف اشارے سے بات سمجھائے گا. تو اپنے رب کا ذکر کثرت سے کر اور صبح و شام اسی کی تسبیح بیان کرتا رہے. تو یہ ہے وہ رکوع جس کو پڑھ کر آج آپ کو مجھے ایکشن پوائنٹ ملیں گے کہ ام مریم کی خصوصیات آج آپ نے میں نے اپنے اندر لانی ہے. اولاد کو اللہ تعالیٰ کے لیے وقف کرنا انہوں نے سکھایا, آج عموماً اولادیں شیطانوں کے نام پہ وقف ہو چکی. اللہ ہماری اولادوں کو شیطان سے بچا کے رکھے. کیا پتہ چلا کہ دعاؤں کو قبولیت کے یقین کے ساتھ مانگنا ہے, دعائیں قبول ہونے پر کثرت سے اللہ کا ذکر کرنا ہے, اور ام مریم کی طرح صرف اولاد نہیں اولاد کی اولادوں کے لیے بھی دعائیں کرنی ہے. آپ دیکھیے عموماً عورتیں سیلف پٹی کا شکار ہوتی ہیں, کہتی ہم عورتیں کیا کریں. آپ بڑے بڑے لوگوں کو دیکھیے, جس میں سب سے بڑے تو نبی صلی اللہ علیہ وسلم, پھر یہاں مریم علیہ السلام کا ذکر ہے, پھر اس کے بعد آپ آئمہ کرام کو دیکھیے, امام بخاری کو دیکھ لیں, بن باپوں کے پلے بڑے. اللہ نے نبی کو کیوں کہا کہ آپ کو یتیم پیدا کیا؟ ایک عورت کا کردار ہے, یہ ہے ایمان کی طاقت. آج کی ماں میں یہ طاقت آ جائے کہ اپنی اولاد کے مستقبل کی فکر ہو, تو آگے مریم کے قصے پڑھیں گے تو بیٹیاں بھی باحیا ہوں گی. آئیے آگے, سٹوریکل ہے, بہت ہی خوبصورت قصہ. پہلے نانی کا تذکرہ تھا, اس کے ناطے ماں کا ذکر آیا, اور اب حضرت مریم کی جوانی کا سین ہے جس میں حضرت عیسیٰ علیہ السلام کا تذکرہ ہے. رکوع نمبر 5 42 سے 54, عیسیٰ علیہ السلام کے لیے نصرت الہی. وَإِذْ قَالَتِ الْمَلَائِكَةُ يَا مَرْيَمُ, اور جب فرشتوں نے کہا اے مریم, اللہ تعالیٰ نے تجھے چن لیا, پسندیدہ کر لیا اور تجھے پاک کر دیا, اور سارے جہان کی عورتوں میں سے تیرا انتخاب کر لیا. اے مریم, تم اپنے رب کی اطاعت کرو اور سجدہ کرو اور رکوع کرنے والوں کے ساتھ رکوع کرو. اے نبی صلی اللہ علیہ وسلم, یہ غیب کی خبروں میں سے ہے جسے ہم آپ کی طرف وحی سے پہنچاتے ہیں, تو آپ تو ان کے پاس نہیں تھے جبکہ وہ اپنے قلم ڈال رہے تھے کہ کون مریم کو پالے گا, اور نہ آپ ان کے جھگڑنے کے وقت ان کے پاس موجود تھے. جب فرشتوں نے کہا ہے مریم, اللہ تعالیٰ تجھے اپنے کلمے کی خوشخبری دیتا ہے, ذرا تصور کی نگاہ سے سوچئے, एक जवान खूबसूरत सी बच्ची अकेली बैठी इबादत कर रही है, बैतुल मकदस में बैठी, एकदम इंसान की शक्ल में फरिश्ता आ गया, वो घबरा गई। आगे हम पढ़ेंगे सूरह मरियम में, वो घबरा गई, कहने लगी तुम मेरे पास कैसे आ गए। वो मंजर सूरह मरियम में, यहाँ क्या है? फरिश्ते का कलाम। क्या कहा के मरियम, अल्लाह तुझे कलमे की खुशखबरी देता है जिसका नाम मसीह इब्ने मरियम होगा, जो दुनिया और आखरत में भी इज्जत वाला होगा और मेरे मुकर्रबीन में से है। वो लोगों से अपने गहवारे में बात करेगा और उधेड़ उम्र में भी, और वह नेक लोगों में से होगा। कहने लगी इलाही मुझे बेटा कैसे होगा, हालांकि मुझे तो किसी इंसान ने हाथ तक नहीं लगाया। देखिए फितरत की बात की उन्होंने। फरिश्ते ने कहा इसी तरह अल्लाह ताला जो चाहे पैदा करता है, जब कभी वो किसी काम को करना चाहता है तो सिर्फ ये कह देता है कि हो जा, और वो हो जाता है। आप भी जल्दी से एक दुआ कर लें कि अल्लाह तू तो साहिब कुन फयकून है, तू मेरी भी कोई दुआ कर लें। सब अपने लिए कोई दुआ करें, अच्छी सी दिल के साथ मांगिए दुआ, और मैं दुआ करती हूँ कि जो दुआ आपने मांगी अल्लाह उसको कबूल करे। आपके और मेरे हक में खैर बनाकर अल्लाह हमारी दुआओं को कबूल करे, और कुरान पढ़ने के दौरान की दुआएं कबूल होती हैं। शर्त यह कि बीच में कोई बैरियर ना हो, कोई रुकावट ना हो। तो हम यहाँ ये भी दुआ करते हैं कि अल्लाह हमारी दुआओं की कबूलियत के रास्ते में जो कोई रुकावटें हैं हमारी, पहले वो दूर करते हैं। कुछ सिफात बताई जा रही हैं हजरत ईसा की, अल्लाह ताला उसे लिखना और हिकमत और तौरात और इंजील सिखाएगा, और वो बनी इसराइल की तरफ एक रसूल होंगे। वो कहेगा कि मैं तुम्हारे पास तुम्हारे रब की निशानी लाया हूँ, मैं तुम्हारे लिए परिंदे की शक्ल की तरह मिट्टी का परिंदा बनाता हूँ, फिर इसमें फूंक मारता हूँ तो अल्लाह ताला के हुक्म से परिंदा बन जाता है, और अल्लाह ताला के हुक्म से मैं मादरजाद अंधे को और कोड़ी को अच्छा कर लेता हूँ और मुर्दे को जिंदा कर देता हूँ, और जो कुछ तुम खाओ और जो अपने घरों में जखीरा करो मैं तुम्हें बता देता हूँ, इसमें तुम्हारे लिए बड़ी निशानी है अगर तुम ईमान लाने वाले हो, और मैं तौरात की तस्दीक करने वाला हूँ जो मेरे सामने है, और मैं इसलिए आया हूँ कि तुम पर बस वो चीजें हलाल कर दूं जो तुम पर हराम कर दी गई, और मैं तुम्हारे पास तुम्हारे रब की एक निशानी लेकर आया हूँ, इसलिए तुम अल्लाह से डरो और मेरी फरमा बरदारी करो, यकीन मानो मेरा और तुम्हारा रब अल्लाह ही है, तुम सब इसी की इबादत करो, यही सीधी राह है। आपने देखा कि हजरत ईसा की तरफ से ये बात आ रही है। आज अगर सिर्फ इन आयतों का तर्जमा हम उन लोगों को दिखा दें जो हजरत ईसा के बारे में बदगुमानियों का शिकार है, तो कितनों की इसलाह हो सकती है, लेकिन हम मुसलमानों के पास वक्त ही नहीं है। कितने मुसहफ लेकर, कितने अरबी और इंग्लिश के या खाली इंग्लिश के कुरान लेकर हमने अपने साथ वाले नॉन मुस्लिम्स को दिए, स्पेशली हजरत ईसा के साथ ताल्लुकात रखने वालों को। नियत कीजिए एटलीस्ट जितने भी मेरे साथ लोग रहते हैं, मैंने इस साल ईद का तोहफा समझकर, रमजान का कुछ कहकर, साथ कोई कैंडी, कोई खजूरें, कोई मिठाई लगाकर अपने नेबर्स को दीजिए, और बात कीजिए। खाली कुरान देने से बात नहीं बनती जब तक के पहले उनका जहन न बना दे। मजीद बातें, मगर जब हजरत ईसा अलैहिस्सलाम ने इनका कुफर महसूस कर लिया तो कहने लगे अल्लाह ताला की राह में मेरा मदद करने वाला कौन है? हवारियों ने जवाब दिया कि हम अल्लाह की राह के मददगार हैं, हम अल्लाह ताला पर ईमान लाए और आप गवाह रहिए कि हम ताबेदार हैं। ऐ हमारे पालने वाले माबूद, हम तेरी उतारी हुई वही पर ईमान लाए और हमने तेरे रसूल की इत्तबा की, बस तो मैं गवाहों में लिख ले। और काफिरों ने मकर किया और अल्लाह ने भी खुफिया तदबीर की, बस अल्लाह ताला सब खुफिया तदबीर करने वालों से बेहतर है। क्या पता चला कि इस रुकू में 3 आयतें ईमान से मुतल्लिक हैं। पहली 52 आल इमरान, قال الحواریون نحن انصار الله آمنا بالله, क्या पता चला कि जो मुश्किलों में साथ दें वो अंसार अल्लाह बनते हैं, और अल्लाह फिर उनको हिदायत में बढ़ाते बढ़ाते जिम्मेदारियां सौंपता ही जाता है। फिर आयत 49 में आल इमरान व उनब्बियुकुम में क्या फरमाया, इन फी ज़ालिकल आयतल्लकुम इन कुंतुम मोमिनीन, क्या पता चला कि तमाम अंबिया अलैहिस्सलाम की दावत क्या थी, ला इलाहा इल्लल्लाह, मुझे है हुक्मे अज़ा, ला इलाहा इल्लल्लाह। जब अंबिया कराम का ये मिशन था तो आज आपका मेरा क्यों नहीं? आज हम मिशन अंबिया कराम के अंदर किस हद तक चले हुए हैं? अभी तो हमारी अपनी जाती इस्लाह नहीं हो रही, अभी तो हमारी नमाजें नहीं पूरी, हमारे अभी रोजे नहीं पूरे, हमारे अभी कपड़े नहीं पूरे, और क्या कहूँ, हमारी तो कितनी कमियां हैं। तो दुआ कीजिए कि अल्लाह ताला उम्मत का दर्द दे दे। आयत 53 आले इमरान, रब्बना आमन्ना बिमा अंज़लता वत्तबअना अर्रसूल फ़क्तुबना मअ शाहिदीन। क्या पता चला कि उम्मत का दर्द ले आए, शहादतें हक की गवाहियां कबूल हो जाएंगी। फिर इसी तरह नस्र मिनल्लाही वाले किरदार दो हमारे सामने, एक है माँ मरियम अलैहिस्सलाम, औरतों में से चुनी हुई चोजन वन, और दूसरा है बेटा ईसा अलैहिस्सलाम जो मर्दों में चुने हुए। तो ये माँ बेटे अल्लाह की मदद के मुस्तहिक कब हुए, कैसे हुए, उनके पास वो किरदार था। फिर इसमें हमने हजरत ईसा के मौजजात देखिए, बड़े अनयूजल चीजें हैं। आप देखिए, पंगूड़े में कलाम किया, बच्चे नहीं बोलते, ये बोल उठे। सालहीन में नाम हुआ, मिट्टी से परिंदा बनाने का मौजजा, फिरंदे और बर्स वाले को सही कर देते थे, और अल्लाह ने हकीम और तौरात और इंजील का लफ्ज जहां इस्तेमाल किया, तो क्या पता चला कि ईमान की ताकत हो, बंदे का ईमान मरियम जैसा हो, तो अल्लाह पेट के क्या गोद के बच्चे को बुलवा देता है उसकी बेगुनाही साबित करने के लिए। हजरत मरियम को देखें तो इसमें हमारे लिए फेथ इन एक्शन के पॉइंट क्या है कि सिर्फ नाम ही नहीं उनका पाकीजा, किरदार भी पाकीजा था। आज मरियम नाम वाली बच्चियों के लिए इसमें एक मोटिवेशन है। फिर मौजज़ों का इंतजार करने की बजाय अमली इकदाम करने हैं। अल्लाह ताला किसी काम के लिए चुन ले तो आजिज हो जाना है, फखर से अकड़ कर लोगों को नहीं बताना या दिखाना, और अल्लाह से मदद मांगनी है कि अल्लाह मुझसे कोई काम ले ले।